यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर विश्वनाथ पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय। गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरूङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्तिका लागि मन्त्री परिषदद्वारा राष्ट्रपति समक्ष सिफारिश। कंग्रेसको क्रियाशील सदस्यता छानबिन समितिद्वारा पदाधिकारी बैठकमा प्रतिवेदन पेश। देशभरबाट 8,52,700 भन्दा बढ़ी क्रियाशील सदस्य। नेपालमा आज थप 3,899 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। 1,778 जना संक्रमण मुक्त। र भारतको उत्तर पूर्वी राज्य आसाम र मिजोरममा प्रहरी बीच गोली हानाहान हुँदा 5 प्रहरीको मृत्यु। समाचार विस्तारमा। सरकारले लुम्बिनी र गण्डकी प्रदेश प्रमुख परिवर्तनको सिफारिश गरेको छ। मन्त्री परिषदको आजको बैठकले चितवनका पृथ्वीमान सिंह गुरूङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको हो। यसअघि गण्डकीमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ प्रसाद शाह प्रदेश प्रमुख हुनुहुन्थ्यो। शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो भने गुरूङ नेपाली कंग्रेस चितवनका पूर्व सभापति हुनुहुन्थ्यो। यसैगरी बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर विश्वनाथ पौडेल र सदस्यमा रामकुमार फुयाल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। बैठकले यही साउन 26 गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथी प्रभु राम शर्मालाई कायम मुकायम प्रधान सेनापतिमा मुकरर गरी राष्ट्रपति समक्ष सिफारिश गरेको छ। प्रधान सेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै हुनुहुन्छ। यस्तै बैठकले व्यवारिश्य शव व्यवस्थापन निर्देशिका 2078 स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताउनुभयो। नेपाली कंग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता सम्बन्धमा प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा नेता रमेश लेखकको संयोजकत्वमा गठित केन्द्रीय क्रियाशील सदस्य छानबिन समितिले क्रियाशील सदस्यता सम्बन्धमा प्रतिवेदन बुझाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा कंग्रेसको 14 महाधिवेशनको नयाँ तालिकाका विषयमा छलफल भएको पनि पौडेलले बताउनुभयो। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति द्वय विमलेन्द्र निधि, विजय कुमार गच्छदार, महामन्त्रीहरू डाक्टर शशांक कोइराला, पूर्णबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो। देशभरबाट 8,52,711 जनालाई पार्टीको क्रियाशील सदस्यता प्रदान गरेको छ। जसमध्ये 4,09,033 सदस्यको क्रियाशील सदस्यताको नवीकरण गरिएको र 4,43,678 जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको कंग्रेसले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा मन्त्री परिषद विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन 2076/77 पेश भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन 2076/77 पेश गर्नुभयो। यसअघि आजको बैठकमा सांसदहरूले प्राकृतिक विपत्तिमा परेर विस्थापित नागरिकहरूलाई समयमा नै उद्धार, राहत र पुनर्स्थापनमा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षापछि आएको बाढ़ी र पहिरोबाट सयौं मानिस घरबार विहीन बनेको भन्दै उनीहरूप्रति जवाफदेही भएर काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले असोजको दोस्रो हप्ताबाट कोरोनाको तेस्रो लहर आउने जनस्वास्थ्य विज्ञहरूले भनिरहेको अवस्थामा त्यसको रोकथाम र नियन्त्रणका लागि समयमा नै कार्ययोजना ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले संसद पुनर्स्थापना भएपछि विधेयकहरू माथिको छलफललाई प्रभावकारी बनाउनु पर्ने र संसदीय समितिहरू र सांसदहरूलाई क्रियाशील बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँहरूले संसदमा विचाराधीन रहेको नागरिकता विधेयक समयमा नै पास गरेर सबै नागरिकलाई सहज रूपमा नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले निजामती विधेयक चाँडै आउनुपर्ने र उपसभामुखको निर्वाचन गर्न समेत बैठकमा ध्यान आकर्षण गर्नुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकले पूर्व सांसद विष्णुबहादुर तामाङ बीएल वाइबाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता स्वर्गीय तामाङ तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट 2048 सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिराहा जिल्ला क्षेत्र नम्बर 5 निर्वाचित सदस्य हुनुहुन्थ्यो। तामाङको 75 वर्षको उम्मेरमा गत जेठ 20 गते झापा स्थित आम्रा अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक साउन 15 गते सोमबार शुक्रबार दिउँसो 1 बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा तथ्याङ्क विधेयक 2076 सम्बन्धी विधायन व्यवस्था समितिको प्रतिवेदन प्रस्तुत भएको छ। विधायन व्यवस्था समितिका सभापति परशुराम मेघी गुरूङले समितिको प्रतिवेदन पेश गर्नुभयो। बैठकको विशेष समयमा सांसदहरूले कोरोना संक्रमण नियन्त्रणमा संवेदनशील बन्न तथा खोप वितरण सहज र व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभयो। राजनैतिक दलहरूले आयोजना गर्ने भेला जुलुस तथा परीक्षा बोर्ड एवं विश्वविद्यालयहरूको विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णयले संक्रमणको जोखिम बढ़ाएको भन्दै सांसदहरूले त्यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गर्नुभयो। राष्ट्रिय सभाको आगामी बैठक भोलि श्रावण 13 गते दिउँसो 1 बस्नेछ। आज देशभर 3,899 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 17,518 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा 3,899 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल काठमाण्डु उपत्यकाका तीनै जिल्ला सहित 12 जिल्लामा 500 भन्दा बढ़ी र 22 जिल्लामा 200 भन्दा बढ़ी संख्यामा सक्रिय संक्रमित रहेका छन्। आज 1,778 जना संक्रमण मुक्त भएका छन्। नेपालमा हालसम्म 6,47,079 संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ। संक्रमणका कारण आज थप 20 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 9,758 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोविड 19 को महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीर रूपमा पालना गर्न स्वास्थ्य विज्ञहरूले सुझाउनु भएको छ। काठमाण्डुमा आज आयोजित कोरोना भाइरस संक्रमणको तेस्रो लहरको सम्भावना सरकारको पूर्व तयारी विषयक अन्तर्क्रियामा जनस्वास्थ्य विज्ञहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेल्थ चेकराई गरे एक महिनामा नै संक्रमणको तेस्रो लहर आउने विज्ञहरूले चेतावनी दिनुभयो। कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डाक्टर सागर राज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेल्थ चेकराई गरिएकाले संक्रमण तेस्रो लहर एक महिनाभित्र आउन सक्ने बताउनुभयो। जनस्वास्थ्यविद डाक्टर वासुदेव पाण्डेले भारतको खुला सीमाका कारण फेरि नेपालमा संक्रमण बढ़िरहेकोले जनस्वास्थ्य मापदण्ड लागू गरेर मात्र संक्रमणलाई नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो। डाक्टर सुन्दरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आगामी असोज तेस्रो सातादेखि संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल जानुभई नियमित स्वास्थ्य परीक्षण गराउनु भएको छ। आज बिहान अस्पताल पुगी राष्ट्रपति भण्डारीले नियमित स्वास्थ्य उपचार गराउनु भएको उहाँका संचार विज्ञ टीका ढकालले जानकारी दिनुभयो। जुम्लामा रहेको राष्ट्रिय गौरवको धौलीगाड खानेपानी आयोजना करिब 1.5 निर्माण हुने भएको छ। धौलीगाड खानेपानी आयोजना निर्माण हुने भएपछि जुम्लावासी खुशी भएका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
राष्ट्रिय गौरवको धौलीघाट खानेपानी आयोजना 1.5 अन्तरालमा निर्माण प्रक्रियामा गएपछि जुम्ले नागरिक खुशी भएका छन्। नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर साई।
धौलीघाट खानेपानी आयोजना चन्दना नगरपालिका अनि गोठीचौर र तातोपानीमा करिब 9,500 बढी चाहिँ धाराहरू ल्याउने भन्ने छ। यो ठूलो सपनाको प्रोजेक्ट टेन्डरमा गएकोमा जुम्लावासी एकदमै खुशी हुनुहुन्छ।
1,26,00,000 लागतमा उक्त आयोजनाको पहिलो चरण निर्माण हुने भएको छ। आयोजनाबाट जुम्लाका चन्दनाथ नगरपालिका, तातोपानी र गुठीसर गाउँपालिकाका करिब 44,000 नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य अनुसार पहिलो चरणको ठेक्का आह्वान भएको धौलीघाट खानेपानी आयोजनाका आयोजना प्रमुख महेश नेउपानेले बताउनुभयो।
करिब 44,000 जनसंख्यालाई पानी खुवाउने इच्छा
सबैको प्रयास र संघर्षपछि निर्माण प्रक्रियामा गएको उक्त आयोजना 3 वर्षभित्र निर्माण सक्ने र 4 वर्षमा हस्तान्तरण गरिने लक्ष्य रहेको बताउँदै पुनः आयोजना प्रमुख नेउपाने
यो आयोजना करिब 3 वर्षमा हामीले सक्ने लक्ष्य लिएका छौँ र त्यस पछाडि 1 वर्ष चाहिँ संसाधनको जिम्मा पनि सो निर्माण व्यवसायलाई त्यसपछि हस्तान्तरण
स्थानीय तहले 1% लगानी नगर्नु र सरकारवालाले चासो नदिँदा अलपत्र परेको आयोजनामा चन्द्रनाथ नगरपालिका तातोपानी र गोठीश्वर गाउँपालिकाले 1,40,00,000 जम्मा गरेपछि आयोजनाले पूर्णता पाएको हो सांसद तथा नेताहरूको पहल र राष्ट्रिय योजना आयोगको सहयोगले आयोजना निर्माण प्रक्रियामा गएको छ यस आयोजनाबाट 3 स्थानीय तहका सबै नागरिकहरूको घर घरमा खानेपानी पुग्नेमा ढुक्क छौ जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कारमा बुढा आयोजनालाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न सम्पूर्ण सरकारवाला निकायको सक्रियता जरूरी छ सागर परियार रेडियो नेपाल जुम्ला
हेलो
के गर्दैछौ
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग
ए हो र अनि मेरो लागि के किन्दैछौ
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले मलाई त कस्तो लाज लाग्छ भरे राति बोलौँ न ल
अहिले फ्री वाइफाई छ क्या अफिसमा बुझ न भरे कसरी गर्नु
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म
ए हो त है मेरो वाइफ त कति स्मार्ट अब त रात
तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक एकल महिला अशक्त अपाङ्ग लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ
लौ न मेरो बाको नवीकरण गर्ने छुट्यो नि
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ
मेरो त ब्याङ्कमा खाता पनि छैन भत्ता नगदमै आउँछ होइन
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ अब भत्ता नगदमा लिन पाइँदैन
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउ
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग
अब बाँकी समाचार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिला सुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताउनु भएको छ ऊर्जा मन्त्रालयमा आज आयोजित छलफलमा मन्त्री भूषालले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार ल्याउनै पर्ने भन्नुहुँदै अब आचार संहिता बनाएर काम गर्ने शैलीको विकास गरिने बताउनुभयो उहाँले विद्युतको पहुँच नपुगेका जनतामा विद्युत पुर्याउन र खपत बढ़ाउनका लागि आफूले विद्युत महसुल घटाउने योजना ल्याउन लागेको जानकारी दिनुभयो ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजी क्षेत्रलाई समान तवरले व्यवहार गर्ने स्पष्ट गर्नुहुँदै मन्त्रालयबाट भएका निर्णयको कार्यान्वयनमा विशेष ध्यान दिने बताउनुभयो कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानका अध्यक्ष कृष्ण आचार्यले ऊर्जामा निजी क्षेत्रले काम गर्नका लागि विभिन्न मन्त्रालय र विभागमा पुग्नुपर्ने बाध्यता रहेकोले एकद्वार नीति मार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गर्नुभयो वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रूपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको छ सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौता अनुसार पहिलो चरणमा इजरायलले सुसारे केयर गिभर कामका लागि 1,000 नेपाली श्रमिकको आवेदन खुला गरिएको सूचनामा जनाइएको छ सूचनामा 300 पुरूष र 700 महिला कामदारले रोजगारीको अवसर पाउने र तिनका लागि मासिक तलब 1,93,000 नेपाली रूपियाँ तोकिएको र तलब सातामा 42 घण्टाको हिसाबमा प्रदान गरिने जनाइएको छ सरकारले गत वर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै कामदार पठाउने समझदारी गरेको थियो बर्दियाको गेरुवा गाउँपालिकाका सोनाहा जातिलाई पछिल्लो समय जीविकोपार्जनमा समस्या परेको छ। जीविकोपार्जनमा समस्या भएको भन्दै उनीहरूले पुर्ख्यौली पेसालाई व्यवस्थित बनाउन माग गरेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीसँग सीमाना जोडिएको बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा सोनाहा जातिको बसोबास छ। उनीहरू धेरैको जग्गा जमिन छैन। एकातिर कमाई खाउँ भने आफ्नो जग्गा जमिन छैन, अर्कोतिर कोरोनाका कारण काम गर्न बाहिर जान नपाउँदा सोनाहा जातिहरू जोखिमपूर्ण काम गरी आफ्नो जीवनयापन गरिरहेको बताउनुहुन्छ सोनाहाका अगुवा भूमलाल सोनाहा।
कोविड 19 ले गर्दा पनि बाहिर जान नपाउने, बालबच्चालाई पाल्नै पर्छ, त्यस कारणले जोखिमपूर्ण काम गरिरहेका छन् सोनाहा जातिहरू।
आफ्नो जग्गा जमिन पनि छैन, मजदूरी गर्ने काम पनि प्रभावित हुँदा आफूलाई निकै समस्या भएको बताउनुहुन्छ गेरुवा दुई थाजीपुरका कृष्ण सोनाहा।
बाहिर कमाउन जाउँ भने बाहिर जान मिलेन, धेरै अप्ठ्यारो छ, खाना लाउन पनि एकदम धौधौ छ।
जीविकोपार्जनका लागि गरिखाने भरपर्दो काम नभएपछि उनीहरूले कुनै समूह वा सहकारीबाट ऋण काटेर घर खर्च चलाइरहेका छन्। एकातिर काम छैन, अर्कोतिर घर खर्चको लागि ऋण काट्नु पर्दा अझै समस्या थपिएको बताउनुहुन्छ मनाउ सैजना बस्तेकी सन्जु सोनाहा।
खेतीबारी नभएको कारणले गर्दाखेरि आफ्नो पेसाबाट पनि वञ्चित, बाहिर गएर कमाउने अवस्था पनि भएन, यो कोरोनाले गर्दाखेरि धेरै समस्या छ अहिले त।
राउटे, राजी, मुसहर सरह नेपाल सरकारले आफूलाई पनि सूचीकृत गरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्ने उनीहरूको माग रहेको छ। पुनः घुमलाल सोनाहा।
नेपाल सरकारले हाम्रो पेसालाई मान्यता दिएको छ, सञ्चालनको लाइसेन्स दिएपछि एउटा के हुन्थ्यो त भने हो सरकारले हामीलाई लाइसेन्स दियो है, अनि सरकारलाई पनि कर तिर्न सजिलो हुन्थ्यो, त्यो चाहिँ गर्दा एउटा हामीलाई पनि गर्व हुन्थ्यो, हामी पनि नेपालको नागरिक हौ, हामीले पनि कर तिरिरहेका छौँ, हामीलाई पनि एउटा सरकारले मान्यता दिएको छ भन्ने हुन्थ्यो।
लोपन्मुख जातिको रूपमा रहेको सोनाहाका समस्याका विषयमा गेरुवा गाउँपालिकाले के गरिरहेको छ त? गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी।
चुनाव जितेकै वर्षदेखि कराई समिति कार्यक्रम म्याचिङमा चाहिँ हामीले वास्तवमा 22 घर बनायो, एक नम्बरमा, दुई नम्बरमा 38 घर बनायो, छ नम्बरमा 42 घर निकुञ्ज पीडित अथवा चाहिँ जनावर पीडितलाई पनि अतिरिक्त घरहरू पनि हामीले बनाएका छौँ।
आफ्नो राज्यमा बसोबास गर्ने नागरिकको सुरक्षा गर्नु त्यो राज्यको दायित्व हुन आउँछ। त्यसैले सोनाहाको पुर्ख्यौली पेसाको रूपमा रहेको नदीमा माछा मार्ने, सुन खोज्ने जस्ता कामलाई व्यवस्थित गरी उनीहरूको जीविकोपार्जनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले सघाउन जरूरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
काभ्रे पलाञ्चोकको रोसी खोलामा आज टिप्पर खस्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका वडा नम्बर 5 यसमने मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरिखतिवडाले जानकारी दिनुभयो। घाइते दुईजनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। आसाम र मिजोरममा दुई राज्यका प्रहरीबीच गोली हानाहान हुँदा कम्तीमा 5 प्रहरीको मृत्यु भएको छ। भारतको उत्तर पूर्वी दुई राज्यमा सीमा विवाद पहिलेदेखि जारी रहे पनि प्रहरी बीच नै गोली हानाहान भएको यो पहिलो घटना हो। दुवै प्रान्तका मुख्यमन्त्री र अधिकारी लगायतले घटनाका लागि एकअर्कालाई दोष लगाएका छन्। अफ्रिकी राष्ट्र मालीको सीमा नजिक पश्चिम नाइजरमा मोटरसाइकलमा सवार हतियारधारीको आक्रमणमा परि कम्तीमा 14 मृत्यु भएको छ। उनीहरूले खेतमा काम गरिरहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली हानेर भागेका बताइएको छ। घटना आइतबार घटेको भए पनि आज मात्र त्यहाँका अधिकारीहरूले जानकारी गराइएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकबाट अमेरिकी सेनालाई यो वर्षको अन्त्यसम्ममा फिर्ता गरिने बताउनु भएको छ। इराकी सेनालाई तालिम र सल्लाह दिन भने थोरै संख्यामा अमेरिकी सेना केही समय रहने उहाँले बताउनुभयो। अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसमा इराकका प्रधानमन्त्री मुस्ताफ अल कादिमीसँगको भेटवार्तापछि राष्ट्रपति बाइडेनले सो कुरा बताउनु भएको हो। हाल इराकमा 2500 अमेरिकी सैनिक तैनात छन्। इराकका इरान समर्थित राजनैतिक दलहरूले अमेरिकी सेना फिर्ता हुनुपर्ने माग राख्दै आएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले कोविड विरूद्धको खोप आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभएको छ। मंगलबार अर्थ मन्त्रालयमा अमेरिकी राजदूत रेन्डी बेरीले गर्नुभएको शिष्टाचार भेटका क्रममा अर्थमन्त्री शर्माले भूकम्पपछिको उद्धार र कोविड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको बताउनुभयो। मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी तदारूकता दिन सरकारले ध्यान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। भेटका क्रममा अमेरिकी राजदूत रेन्डी बेरीले विगत 70 वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्नुभयो। हुँदै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको अर्थ मन्त्रालयले जनाएको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्सेले नयाँ रेकर्ड निर्माण गरेको छ। कारोबार हुने तेस्रो दिन मंगलबार 29.24 अंकले बढ़ेको नेप्से परिसूचक 3,079.67 अंकमा पुगेर रोकिएको छ। यो अहिलेसम्मकै उच्च बिन्दु हो। यसअघि आइतबार नेप्सेले उच्च बिन्दु 3,058.63 अंकको नयाँ रेकर्ड निर्माण गरेको थियो। मंगलबार बजार शुरू हुन साथ उच्च अंकले घटेको बजार अपरान्ह सम्हालिएर नयाँ रेकर्ड निर्माण गर्न सफल भएको हो। सोमबार अपरान्ह राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित विभिन्न निर्देशनले केही प्रभाव पारेको देखिएको छ। मंगलबार बैंकिङ, व्यापार, होटल, पर्यटन तथा अन्य समूहको परिसूचक घटेको छ, तर लगानीकर्ता भने उत्पादन र प्रशोधन र जलविद्युत समूहको लगानीमा झुम्मिएका छन्। उत्पादन तथा प्रशोधन समूहको परिसूचक 4.74 र जलविद्युत समूहको परिसूचक 3.75 अंकले बढ़ेको छ। मंगलबार कुल 225 कम्पनीका 141,652 कारोबारहरूबाट 3,23,55,260 किता शेयरहरू 15,70,06,51,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबार शेयर बजारमा 14 कम्पनीहरूको सर्किट लेभलमा कारोबार भएको छ। विद्युतीय ऊर्जामा गरीब तथा विपन्न र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित हुने गरी नीतिगत व्यवस्था गर्न सरकारवालाहरूले जोड़ दिनुभएको छ। नेपाल इनर्जी फाउन्डेशनले ऊर्जामा गरीबको पहुँच अभिवृद्धि विषयमा मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमका वक्ताहरूले आधारभूत ऊर्जाको पहुँचको सुनिश्चितताले मात्रै आर्थिक सामाजिक समृद्धिको ढोका खुल्न सक्ने बताउनुभयो। कार्यक्रममा फाउन्डेशनका कार्यकारी निर्देशक दिल्ली घिमिरेले आर्थिक, सामाजिक र भौतिक रूपमा ऊर्जाको पहुँच कसरी पुर्याउने भन्ने चिन्ताको विषय भएको भन्दै वास्तविक गरीब तथा विपन्न वर्गलाई ऊर्जाको पहुँच अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। अधिवक्ता दिल्ली राज खनालले वास्तविक गरीबले प्राप्त गर्ने गरी ऊर्जा क्षेत्रमा सहुलियत वितरण गर्नुपर्ने बताउनुभयो।
नेपाली पौडीबाज एलेक्स शाहले ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्। ओलम्पिकमा हिट चरणमा पहिलो भए पनि एलेक्स दोस्रो चरणमा भने पुग्न सकेनन्, जसका कारण उनको प्रतिस्पर्धा हिट चरणमा नै सकिएको छ। पहिलो हिटमा प्रतिस्पर्धा गरेको एलेक्सले निर्धारित दूरी 53.41 सेकेण्डमा पूरा गरे। उनले आफ्नो हिटमा रहेका अरू खेलाड़ी भन्दा राम्रो समय निकाले, तर उनले राष्ट्रिय कीर्तिमानमा भने सुधार गरे। यो प्रतिस्पर्धामा एलेक्सको समय 55.38 सेकेण्डको समय रहेको थियो। हिट चरणको समयका आधारमा शीर्ष 16 रहने खेलाड़ीले सेमिफाइनलमा प्रवेश गरेका छन्, तर उनको भन्दा अरू हिटमा प्रतिस्पर्धा गरेका खेलाड़ीको समय राम्रो रहेकाले उनी 16 जना भित्र पर्न सकेनन्, जसका कारण एलेक्सको प्रतिस्पर्धा हिट चरणमा नै रोकिएको हो। दक्षिण एसियाली खेलाड़ीको तुलनामा एलेक्सले उत्कृष्ट प्रदर्शन गरे। पौडीमा नै नेपालबाट महिलातर्फ कीर्तिमानी खेलाड़ी गौरीका सिंहले 100 मिटर फ्री स्टाइलमा बुधबार प्रतिस्पर्धा गर्नेछिन्। उनको प्रतिस्पर्धा दिउँसो 4:15 रहेको छ। उनी पनि पहिलो हिटमा रहेकी छिन्। हिटको छैठौं दिनमा रहेकी गौरीकाको हिट चरण पार गर्ने सम्भावना बलियो देखिएको छ। इन्ट्री टाइमिङमा गौरीका दोस्रो स्थानमा छिन्। गौरीकालाई आफ्नो राष्ट्रिय रेकर्ड सुधार्ने पनि मौका रहेको छ। टोकियो ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा कायम रहेको छ। अमेरिकाले चौथो दिनको खेल सकिदासम्म 9 स्वर्ण, 5 रजत र 8 काँसे सहित 22 पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको हो। चीन 9 स्वर्ण, 5 रजत र 7 काँसे सहित दोस्रो स्थानमा छ। जापान 9 स्वर्ण, 3 रजत र 5 काँसे सहित तेस्रो स्थान ओगटेको छ। यस पटकको टोकियो ओलम्पिकमा विश्वका 205 राष्ट्रका 11,200 भन्दा बढी खेलाड़ीले सहभागिता जनाएका छन्। 33 खेलमा 339 स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन्।
अब मौसम। हाल बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बद्दी रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम एवं भोलि प्रदेश नम्बर 1 बागमती र सुदूरपश्चिमका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 5.4 मिलीमिटर। काठमाडौँको अधिकतम 28.1 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 5.6 मिलीमिटर। पोखराको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 1.9 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 4.2 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर विश्वनाथ पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय। गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरूङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्तिका लागि मन्त्री परिषदद्वारा राष्ट्रपति समक्ष सिफारिश। कंग्रेसको क्रियाशील सदस्यता छानबिन समितिद्वारा पदाधिकारी बैठकमा प्रतिवेदन पेश। देशभरबाट 8,52,700 भन्दा बढ़ी क्रियाशील सदस्य। नेपालमा आज थप 3,899 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। 1,778 जना संक्रमण मुक्त। र भारतको उत्तर पूर्वी राज्य आसाम र मिजोरममा प्रहरी बीच गोली हानाहान हुँदा 5 प्रहरीको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।